नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आज पनि अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन लिएर आइपुगेका छौं। अमर न्यौपानेको सेतो धरती मदन पुरस्कार प्राप्त उपन्यास हो। यसको 13 श्रृङ्खला हामीले गएको साता सुन्यौं। 13 श्रृङ्खलासम्म आइपुग्दा यसभित्रकी ताराले आफ्नो मनमा खेलेका धेरै कुराहरूलाई व्याख्या गरिसकेकी छिन्। अब के हुन्छ सुनौ अमर न्यौपानेको उपन्यास सेतो धरतीको 14 श्रृङ्खला वाचन पृष्ठ 271 त्रिशुलीमा पुल बनाउने कुरा छ, झोलुङ्गे पुल, तर अहिलेसम्म बनाएका छैनन्। पारिजाना नदी किनारमा छु, आज बजार जानु छ जाडाको लुगा किन्न। म बोटे कुरिरहेकी छु कि डुङ्गा, जे उस कुरिरहेकी छु। पुल नबनेकोमा खुसी बोटेहरूले, पुल नबनेकोमा दुःखी यात्रुहरूलाई नदी तारिरहेछन्। नदी तर्ता लाग्यो, वेद पग्लिएर बगिरहेछ। नदी जो बगेर कहिल्यै सकिँदैन, जसरी जीवन पढेर कहिल्यै सकिँदैन, किनभने प्रत्येक पढाइमा जीवनका नयाँ नयाँ अर्थ खुल्दै जान्छन्। यो नदीमा पनि प्रत्येक हेराइमा नयाँ नयाँ अर्थहरू भेटाउँछु र आनन्दित हुन्छु। म वेद पढ्न सक्दिनँ, त्यसैले वेद पग्लिएर बगेको नदी पढ्छु, तरल वेद पढ्छु, किनभने ठोस वेद छिछोल्न सक्दिनँ म। डुङ्गामा म मात्रै छु आइमाई, अरू सबै मेरै उमेरका होलान् लोग्ने मान्छेहरू। तिनीहरू आपसमा बोल्दैछन्, म चुपचाप बोल्दा तिनीहरूको मुखबाट आएको तातो पुरुष सासले मेरो अनुहार राख्छ। म बाफिन्छु, तर ती मेरा सेता वस्त्र र मुडुलो टाउकोसँग डराइरहेका जस्ता देखिन्छन्। मेरो अनुमान, तिनीहरू मलाई बोक्सीलाई चाहिँ हेर्छन्। म चढेको उनीहरूले डुङ्गा घोप्टिन्छ कि भनेर डराइरहेछन् सायद, मानौ मैले उनीहरूको साइत बिगार्दैछु। तिनका कुरा सुनेर अर्थ लगाउँछु, तिनीहरू देवघाट तीर्थ गर्न आएका हुन्, अहिले घर फर्किँदैछन्। म तिनका अनुहारमा हेर्छु, ती पनि मलाई हेर्छन्। अहिले व्यवस्थाले, कहिले दयाले, ती 7-8 जनामध्ये 5 जना मेरा लोग्ने हुन सुहाउने खालका छन्। मलाई लाग्छ तीमध्ये 2 जना त अझ बढी सुहाउँछन्, तर ती अरूकै लोग्ने हुन्। पारी पुगेपछि जब ती मलाई जान्छु पनि नभनी वास्तै नगरी आफ्नो बाटो लाग्छन्। मेरो देब्रे साथी पोले जस्तै हुन्छ, तर पोलेको हुँदैन, किनभने यस्ता कुरा मेरा लागि अब दिनदिनै घट्ने घटना जस्ता भएका छन्। बिस्तारै जाडो बढ्दैछ, जाडोको लागि केही लुगा किन्न बजार टुल्दैछु। बजारभरि कति राम्रा राम्रा गहना सजाएर राखिएका छन्। यति धेरै गहना छन् कि यो क्षेत्रभरि बस्ने सबै आइमाईका लागि पुग्छ होला, तर ती मेरा लागि होइन। राता सारी, चोलो, पछ्यौरा अझ धेरै देख्छु, ती पनि मेरा लागि होइनन्। मैले आफ्ना लागि उस्तै सेता लुगा किने। कहिलेकाहीँ त लाग्छ मेरो बिहे पनि सपनामा भएको हो, विधवा पनि सपनामै भएकी हुँ, तर यसको असर र परिणाम भने विपनामा भोगिरहेकी छु। एक्लो हुन्छु, भगवान् सम्झिन्छु, भगवान् आएजै लाग्छ। आफ्नो मान्छेसँग रुन होस् वा भगवान्सँग रुन, एक्लो हुनुपर्ने रहेछ, नत्र त मन खोल्नै सकिँदो रहेनछ। मेरो मनपर्ने भगवान् कृष्ण, कहिलेकाहीँ लाग्छ मैले तिनलाई पाएँ, धेरैले पाउँदा हुन् तिनलाई। त्यसैले त ऊ बेलामा पनि उनका 16108 कोपिनी भए। कुटीको एक कुनामा पूजा गर्ने ठाउँ बनाएकी छु। भित्तामा कृष्णले मुरली बजाएको फोटो छ। प्रेमका आँखाले हेर्दा हेर्दै त्यो फोटो फोटो हुँदैन, साँच्चैका कृष्ण हुन्छन्। मुरलीको धुन सुन्छु जब म यो भित्री संसारबाट बाहिरिन्छु, एकदम आत्तिन्छु, कृष्णलाई सपना र विपनाको बीचमा पाउँछु। कहिलेकाहीँ त लाग्छ भगवान्को नाममा श्रृङ्गार गरौँ, रङ्गीन बनौँ, तर सक्दिनँ। भगवान्का नाममा बलि दिइन्छ भने मैले भगवान्का नाममा श्रृङ्गार गर्न किन हुँदैन? मेरो प्रश्नको उत्तर मेरो मनको रुखको टुप्पाबाट कुहिएको फल चाहिँ खस्छ भुइँमा फ्यात्त। साँच्चै भगवान् पनि नभइदिएको भए म कसको सारामा बाँच्थेँ होला। आजसम्म मलाई कसैले सपना देखाएन भगवान्ले बाहेक, बरु लोग्ने मान्छेहरू। तिनीहरूले नदेखाउँदा नदेखाउँदा पनि म आफैले देखेँ सपना, किनभने मेरा सपनाहरू मेरा नितान्त निजी बगाई हुन्। प्राय म सपना देखिरहन्छु, रङ्गीन सपना। मेरो सपना कहिल्यै श्याम श्वेत हुँदैन विपना जस्तो। युजिना साथ वर्षौँ पुराना जस्ता लाग्ने सपनाहरूले मलाई भगवान्ले झैँ साथ दिँदैनन्। विपनामा सिन्दुर हालेको सम्झिन्न, तर सपनामा सिन्दुर हालेको सम्झिन्छु। दुबईले मन निदाएका बेला सिन्दुर हाले, विपनाले पनि सपनाले पनि। दुला भगवान कृष्ण जस्तै थिए। उनले मलाई रुक्मिणीलाई हरण गरेर लगे झैँ लगे, आफ्ना मनका बलिया हातले फुत्किन नसक्ने गरी मेरो कमलो मनलाई बाँधे आफ्नो छातीमा। मैले बल गरेँ, फुत्किन सकिनँ। त्यसपछि आफ्नो तन मन सरलक्कै समर्पण गरिदिएँ उनीमाथि। उनले मलाई सपथोप गरे। सपनाले प्रत्येक रात निरन्तरता पाउने भएको भए 10 महिनापछि सपनामै भए पनि म आमा बन्ने थिएँ। सपनामा जन्मिएका 2-3 वटा छोराछोरी हुने थिए मेरा। बिउजेपछि सोचेँ कस्तो निर्लज्ज तर आनन्ददायक सपना देखेछु। भगवान् पनि कस्ता कस्ता अपवित्र सपनाका सिनेमा देख्न मात्र होइन भोग्न पनि लगाउँछन् राति राति। यो सपना भनेको कस्तो होला? जसलाई म देख्छु उसले मलाई देख्दैन, जसले मलाई देख्छ उसलाई म देख्दिनँ। पटक सपनामा दुलही भएकी छु। सपनामा भएको दुलहालाई विपनामा अगाडि देख्दा उनीसँग म नबोली तर्किएर हिँड्छु, उनी पनि तर्किएर जान्छन्। तिनलाई म आफ्नो सपना सुनाउन सक्दिनँ, उनी पनि मलाई आफ्नो सपना सुनाउन सक्दैनन्। दुलहाहरू प्राय फरक फरक हुने गर्छन्। आजसम्म सपनामा मेरा दुलहा कति भयो होला, तर विपनामा मेरा एउटै पनि छैनन्। सपनाको हिसाब गर्ने हो भने त म पनि द्रौपदी भएकी छु, स्वप्न द्रौपदी। भगवान् तिमी नै भन, म कुमारी रहेँ त अब। आफ्नै जीवनका हरिया पातहरू पहिलिँदै झर्छन् आफ्नै जीवनको तलाउमा। एउटै पातको स्पर्शले पनि अनौठो तरङ्ग ल्याइदिन्छ र हल्लाइदिन्छ मेरो मनको तलाउ। कहिलेकाहीँ त लाग्छ मेरो मनको तलाउ 12 महिना बरफ भएर जमोस्, एकदमै कडा र कठोर भएर जमोस्, जहाँ मान्छे हिँड्दा पनि तिनका पाइलाले तलाउमा कुनै तरङ्ग पैदा गर्न नसकोस्। वस्त्र बाहिरबाट हेर्दा पुतला जस्तो देखिए पनि वस्त्रभित्र त मेरो शरीर पनि उस्तै छ जस्तो सदुवाहरूको हुन्छ। कसैले नघिजोलेको, सन्तानले नखोतलेको शरीर तिनको भन्दा अझ आकर्षक छ वस्त्रभित्र। त्यसमा पनि मेरो शरीर असाध्यै मिलेको छ, जहाँ जे जस्तो हुनुपर्ने हो लगभग ठिक त्यस्तै भएर मिलेको। आफ्नो शरीरप्रति मेरो कुनै गुनासो छैन, तर पनि डर लाग्छ। यही डरले भन्छ त भित्र अझै भैँस छ, बासना छ, एक्लै थरथर आउँछु, डराउँछु आफ्नै शरीरसँग। जब समयले बार बार झापड हानेर मेरो शरीरलाई थोत्रो बनाउनेछ, बुढो बनाउनेछ। त्यसपछि म डराउने छैन आफ्नै शरीरसँग। भर्खर पानीले भरिएको घडा जस्तो मेरो यौवन देखेर जति डराउनु भएको थियो मेरा बाबामा, त्यति डराएकी थिइनँ म आफ्नो शरीरसँग। सधैँ चाहिँ भ्युजाइदिए चराहरूले, कहिले त मन्दिरका घण्टाहरूलाई पनि भ्युजाइदिन्छन् चराहरूले, कहिले पनि मन्दिरका घण्टाहरूले भ्युजाइदिन्छन् चराहरूलाई। ध्यान भनेको एक्लै गर्नुपर्छ भनेर म गङ्गातिर लागेँ। अँध्यारै छ, कोही उठेका छैनन्, घडी छैन मसँग। प्राकृतिक घडी उदाउन अझ कति समय लाग्ने हो थाहा छैन। साह्रै चाँडै भएछ क्यारे। होस्, भगवान्सँग मैले एकान्त पाउँछु गङ्गा किनारमा। जतिसुकै अँध्यारो होस्, छामेरै भए पनि गङ्गाको किनारसम्म त पुग्न सक्छु। पुगेँ, त्यहाँभन्दा टाढा जाने ठाउँ पनि त छैन मेरो। तर मेरै अगाडि बगेकी गङ्गा भने कहाँ कहाँ पुग्छिन्। स्नान गरेर जप गर्न बसे, छतल्याङ्गा आवाज आयो, ध्यानको धाको चटक्क चोडियो। आवाज आएतिर हेरेँ, त्यहाँ दुई तिनवटा काला आकार देखे। ती आकार मान्छे आकारका छन्, तर काला भएकाले राक्षस प्रकारका देखिए। तिनले जस्ता रङका वस्त्र लगाए पनि ती वस्त्रमाथि अँध्यारोले अँध्यारै वस्त्र लगाइदिएको छ। एकदम डराए, भन्थे राति गङ्गा किनारमा भूत प्रेतहरू हिँड्छन्, बाहुन्ने वीरहरू डुल्छन्, म के गरौँ। म भागे भने पनि तिनले लखेट्छन्, भेट्छन्, किनभने म तीभन्दा चाँडो दौड्न सक्दिनँ। म नभागे पनि तिनले भेट्छन्। फेरि छतल्याङ्गा आवाज आयो, झन् डराए, मानौ मैले भगवान्को होइन डरको जप गरिरहेछु, चाँडो चाँडो दोहोऱ्याइरहेछु। स्वामीजीले भनेको सम्झे, कुनै दिन केही पर्यो भने, कोही आक्रमण गर्न या तर्साउन आयो भने परमात्मालाई सम्झिनु, ती जे भए पनि तिनलाई भगवान् सम्झिनु, कसैले छुन सक्दैन। भगवान् सम्झेपछि भूत प्रेत पिसाच पनि भगवान् नै हुन्छन्। त्यही सम्झेर मैले मनमा नै भने, मेरा भगवान् मलाई दर्शन दिन आउनुभएको छ, म धन्य भएँ। एकपटक मैले आँखा चिम्लेर दोहोऱ्याइरहेँ मन्त्र झैँ। मन्त्रको सट्टा मैले तिनै भूतप्रेतहरूको जप गरेँ सायद। सोचेँ, मेरो मृत्यु यसरी नै हुन लेखेको रहेछ भने मेरो के लाग्छ र। म मृत्यु पर्खे झैँ बस्न थालेँ ध्यानमा। केही बेरपछि मेरा परेलामाथि ज्योति खसे जस्तो भयो। उज्यालोले मेरो परेला ढकढकायो। ओहो, मलाई त केही गरेनन् भूतप्रेतले। साँच्चै स्वामीजीले भने जस्तै ती भूतप्रेत पनि भगवान् नै भयो कि क्या हो। बिस्तारै आँखा खोले, मिरमिरी उज्यालो भइसकेको रहेछ। सूर्यले पूर्वको ढोका खोलिसकेका रहेछन्। त्यहाँ हेरे, जहाँ भूतप्रेत थिए कोही छैनन्, त्यहाँ त दुईजना मान्छे स्नान गर्दै रहेछन्। यो कुरा मैले पनि बुझेको छु, विनाशभन्दा सृष्टि पहिले हुन्छ र मृत्युभन्दा जन्म जेठो हुन्छ। नत्र प्रत्येक दिन बित्दै जाँदा मानिसको सङ्ख्या यसरी नै वृद्धि हुँदै गइरहेको छ। तर हिजो आज दिनदिनै मृत्यु देखिरहेको छु गङ्गाको किनारमा। आठ दसवटा लास नजलाइएको त दिनै हुँदैन। लाग्छ हिजो आज जन्मदरभन्दा मृत्युदर बढिरहेछ कि क्या हो। नदी किनारमा लासहरू जलिरहेछन्। ओहो, एउटै किनारमा लस्करै जस्तो सात आठवटा लास चलिरहेका, तिनको धुवाँ हावाको भर्याङ चढेर माथि माथि आकाशतिर गइरहेछ। मेरो आठको लोग्ने मान्छेले चुरोट खाँदैछ। लाग्यो आकाश पनि मान्छेका लासहरूलाई चुरोट बनाएर खाइरहेछ। एकैछिनमा लास खरानी हुन्छ अनि आकाशले खरानी र चुरोटको अन्तिम ठुटो नदीको स्ट्रिममा बगाउँछ। जे जले पनि धुवामाथि जान्छ। लाग्छ आकाश धुवा पिएर तृप्त हुन्छ, तर आकाशलाई सबैभन्दा मिठो लाग्छ मान्छेको धुवा। आखिर मान्छे मरेर आकाशमा त जान्छ। सधैँसँगै कोही हुँदो रहेनछ, आमा पनि। हाम्रो घर अगाडिका डाँडाहरू, घर पछाडिका हिमालहरू, फाँटहरू, खोल्साहरू, चौताराहरू जो मेरो मनमा मात्र छन् उस्तै, तर ती यहाँ छैनन्। मादी त्रिशुलीमा मिसिएर कहाँ हराइन् कहाँ। घर नजिकैको चौतारो, ती आफन्त छिमेकी कोही भेटिन्नन् यहाँ। पवित्रा, कली, गोविन्द, लक्ष्मी, राधी, यमुना, भाइहरू, मेरी बहिनी कला कोही छैनन् मसँग। कतिलाई त म अब सम्झनामा बाहेक कतै भेट्न सक्दिनँ। यहाँ अहिले भेटिएकाहरू पनि भेटिन्जेल मात्र मसँगै उभिएका हुन्छन्। यिनका शरीर भेटिएकाहरू एकैछिनमा छुट्टिन्छन्। सपना जय छुट्ने र छुट्ने भेट्ने क्रम चलिरहन्छ। कहिले नभेट्ने क्रम पनि चलिरहन्छ। तर सधैँ भेट भइरहने क्रम सधैँ चलिरहँदैन। यहाँ प्रत्येक दिन नयाँ मानिसहरू थपिन्छन्। कहिले नसोचेका कल्पनामा पनि नभएका अनुहारहरू भेटिन्छन्, फेरि छुट्टिन्छन्। आखिरमा एक्लै हुन्छु उसरी नै, मसँग म बाहेक कोही हुन्न। म जहाँ गए पनि, जहाँ भए पनि मैले भेटिरहने मान्छे छ एकजना, जो सधैँ मसँगै हुन्छ। जहाँ गए पनि म उसलाई भेटिरहन्छु। लाग्छ ऊ संसारको कुना कुनामा सर्वव्यापी छ। जहाँ गए पनि म उसलाई पाउँछु। चारधाम जाँदा पनि म उसैसँग हुन्छु। सपनामा पनि उसैसँग सपना देखिरहेकी हुन्छु। विपनामा पनि उसैसँग विपना भोगिरहेकी हुन्छु। उसैसँग सुत्छु, उसैसँग उठ्छु सधैँ सधैँ। रुदा उसैसँग रुन्छु, हाँस्दा उसैसँग हाँस्छु, कुरा गर्दा पनि उसैसँग कुरा गर्छु। आजसम्म एक पल पनि उसँग म छुट्टिएकी छैन। त्यो मान्छे हो स्वयं म। न बोक्नु न ब्याउनु, 46 वर्षकी हुँदा पनि अझै मुक्त पाएकी छैन मैले यस मासिक चक्रको झन्झटबाट। ईश्वरलाई थाहा छैन कि क्या हो, सृष्टिकर्मबाट निवृत्तै हुन लागेकी छु म, सृष्टि नै नगरी। तर यसपटकको पालोमा भएन। हुनुपर्ने दिनमा महिनावारी नहुँदा म किन चिन्तित भइरहेकी छु? दुई चार आठ दस पन्ध्र बिस दिन कट्दा पनि भएन, नहुँदा झन् चिन्ता लाग्यो। सुक्नका लागि नभएको त भए ठिकै थियो, तर झन् दुख्न पो थाल्यो। अचानक एउटा डरको बिउ उम्रियो। भगवानको लीला अपरम्पार हुन्छ। कुन्तीलाई झैँ सूर्यनारायणले कतै मलाई पनि गर्भिणी त बनाएनन्, किनभने प्रत्येक दिन बिहान बिहान सूर्यनारायणलाई जल चढाउँछु म, पूजा गर्छु कुन्तीले झैँ। पालो कटेको 20 दिनपछि झन् कटक्क दुख्न थाल्यो, चक्कर लाग्न थाल्यो, बसेर उठ्दा घुमाउन थाल्यो, हरिया पात पनि पहेँला देख्न थाले। अनि महिनावारी पनि भयो, तर भएको भए भयो, रोकिएन, रोकिनुपर्ने समयमा पनि रोकिएन, झन् बढ्यो। लौ न के भयो भनेर अलि जानी बुझे कि पढे लेखेकी नर्मदा नानीलाई सबै कुरा भने। मेरा कुराले डराएर तिनले जिब्रो टोकिन्, भनिन् यो राम्रो लक्षण होइन, हिँड्नुहोस् तुरन्त डाक्टरलाई देखाउनुपर्छ, यताका वैद्यले सन्चो बनाउँदैन, वैद्यले हेर्ने बिमार होइन आमा यो, डाक्टर कहाँ त जान्न, किन सबै हेर्छन् अरे तिनले, आजसम्म कसैले नदेखेको कुरो, रोग लागेपछि देखाउनु पर्यो नि भो नानी, म त जान्न, म मर्ने बेला के लाज देखाउनु त नि, तुरन्तै उपचार नअरे रगत सुकेर मरिन्छ फेरि, डाक्टरले च्वाट्टै बनाउँछन्। भगवान्को इच्छा त्यस्तै रहेछ भने डाक्टरले नि सन्चो बनाउन सक्दैन। सम्झाउनु नसकेपछि तिनले मलाई गाली गर्ने शैलीमा थुप्रै के कुरा भने। साँझ पर्दै गयो, व्यथा झन बढ्दै गयो। पृथ्वी, पृथ्वीका रुख, घर, कुटी, मान्छे सबै घुम्न थाले। स्वामीजी भन्छन् पृथ्वी घुम्छ, शास्त्रमा लेखेको छ। कसरी घुम्छ होला पृथ्वी जस्तो लागेको थियो। शास्त्रमा लेखेको र स्वामीजीले भनेकाले मात्र पत्याएकी थिए, तर आफैले देखे जस्तो भयो। मैले पृथ्वी घुमेको देखेँ, अघि पछि कहिले नघुमेको पृथ्वी घुमिरह्यो। म ओछ्यानमा पछारिए, मर्छु कि क्या हो जस्तो भयो। कहिले त अब मर्न पाए पनि हुन्थ्यो जस्तो पनि लाग्यो, तर अहिले लागेन। अनायास मलाई आफ्नो जिउको माया लागेर आयो, आफ्नो शरीरलाई मृत्युबाट जोगाउन मन लाग्यो। भोलिपल्ट बिहानै नर्मदा नानीले अस्पताल लिएर गइन् भरतपुर। डाक्टरले के हेरे, कहाँ कहाँ जाँचे, मैले त आधा मात्र थाहा पाएँ, किनभने म त अर्थबेहोस भएर लडेकी छु। अचम्म मान्दै डाक्टरले भने, पाठेघरको अपरेसन गर्नुपर्छ। नबोक्नु नब्याउनु किन गर्नु परेको होला यो पाठेघरको अपरेसन? किन भगवान्ले राखिदिएका होला मलाई पाठेघर? सधैँको यो रित्तो थैलो आजसम्म त मैले बोकेर हिँडेकी थिएँ, जसरी सधैँ बोकिरहेकी छु वक्षस्थलका दुधरहित रित्ता छालाका थैलाहरू, अब किन फ्याँक्नु परेको होला? मैले प्रतिकार गर्न सक्ने ठाउँ अवस्था केही थिएन। अपरेसन भयो, सबै दङ्ग परे, लोग्ने छोराछोरी केही नभएकीलाई पनि यस्तो भयो। संसारमा नहुने कुरा केही रहेनछ, त्यही नहुने कुरा भयो। आजसम्म कुनै जन्तुलाई मैले घाउ बनाएकी थिइनँ, बरु घाँस दाउरा गर्दा आफ्नै हात काटे होला कहिलेकाहीँ, अरूलाई केही गरेकी थिइनँ। डाक्टरले मेरो तल्लो पेट चिरे, पाठेघर झिकेर फ्याँके र फेरि काटिएको पेटको छाला लुगा चाहिँ सिलाए। भगवान् मलाई पाप नलागोस् मैले सूर्यनारायणमाथि नराम्रो शङ्का गरेँ। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन अमर नेउपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न स्टेशनहरूबाट कार्यक्रम श्रुति सम्वेग सुन्दै हुनुहुन्छ। श्रुति सम्वेगमा हामी अमर नेउपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। देवघाटमा पाइने पशुपन्छी भनेका बाँदर र चराहरू हुन्। यी बाहिरका जस्तै छन्, तिनको जीवनशैली र प्रवृत्ति पनि उस्तै छ, एकदमै प्राकृतिक। केवल फरक छ यहाँका मान्छेको जीवनशैली र व्यवहार। म कृष्ण भक्त हुँ र राम भक्त पनि। म भन्दा कैयौँ गुणा बढी राम भक्त हनुमान थिए। हनुमान बाँदर थिए, यहाँ धेरै बाँदर छन्। तर हनुमानभन्दा धेरै साना जो बाँदर रामकै मन्दिरमाथि खेल्छन् अनेक खेल, कहिले त फोहोर पनि पारिदिन्छन् त्यहाँ, त्यहीँ बसेर खान्छन् पनि। बिहान त्रिशुली र गण्डकीको दोभानमा बसेर जप गर्छु, तर साँझतिर भने प्राय गण्डकीको तीरमा गएर जप गर्न मन लाग्छ। नजिकै वशिष्ठ गुफा पनि छ र सीता भाषिएको भनिने खोल्छु पनि। जब जप सकेर खोल्छु आँखा, हेर्छु वरिपरि, शालिग्राम देखेँ भने आफूलाई धन्य सम्झिन्छु। यस्ता धन्य सम्झिने दिनहरू असाध्यै थोरै आउँछन्। जप गर्न आउँदा कहिले त म रुद्राक्षका दानाभन्दा धेरै यहाँका बाँदर गरेर बस्छु। जसरी जप गर्दा सप्तक बिर्सेर भगवान्मा ध्यान जान्छ र मन चङ्गा हुन्छ, त्यस्तै हुन्छ यी बाँदरहरूको लीला हेर्दा पनि। यिनीहरूको लीला हेर्दा पनि म सप्तक बिर्सिन्छु, कहिलेकाहीँ त बाँदरलाई पनि बिर्सिन्छु, यी बाँदर हुन् भन्ने पनि बिर्सिन्छु। झोलिएको ठुलो पेट र पेटमाथि स्तनका गुलाबी मुन्टा भएकी एउटी सुन्दरी खोकिलामा आफ्नो बच्चा च्यापेर खुर्र रुखका हाँगे हाँगा दौडेर टुप्पामा पुगी। कताबाट कुन चाहिँ राम भक्त या कृष्ण भक्तको हातबाट चोरेर ल्याएकी रहेछ दुईको सकेरा। अरू बाँदरहरूले नखोसुन् भनेर रुखको टुप्पामा गएकी रहेछ। भूत ल्याएर आफूले खाई, आफ्नो बच्चोलाई समेत दिइन, तैपनि बच्चोले खोसेर खायो, उसले कुनै प्रतिवाद गरिन। त्यसपछि केराको बोक्रा रुखको टुप्पाबाट यसरी फाँकी, मानव त्यसले मलाई नै ताकेर हानेकी हो। मलाई लागेन, तर मेरो नजिकै खस्यो। सायद त्यो खिन्न भई म खुसी। अर्को रुखको हाँगामा हेरेँ। पक्कै पनि ती विपरीत लिङ्गी होलान्। सबथोक बिर्सिएर ती एकअर्काको जुम्रा हेर्दैछन्। ठुलो ढुङ्गामाथि एक जोडी बाँदर प्रेमलीला गर्दैछन्। ती अरू बाँदरको, मान्छेको, कसैको लाज नमानी निर्धक्क कामकलामा निमग्न छन्। कोही खेल्दैछन् अघाएका, कोही भोकाहरू भक्तजनहरूको हातमा हेर्दैछन् केही फलफुल चोर्न पाइन्छ कि भनेर। रित्त हात भएका भक्तजनहरूलाई ती व्यवस्था गर्छन्। एक दिन अनौठो भयो। जप गर्दै थिए, अर्धमुदित नयन बनाएर खस्रा खुस्रोको आवाज आयो। आँखाका ढोका थोरै उगारेर आवाज आएतिर हेरे। मेरो नजिकै ढुङ्गामाथि एक जोडी बाँदर काम क्रीडामा मस्त रहेछन्। मलाई त मन्त्र नै बिर्सिए जस्तो भयो। झनक्क रिस पनि उठ्यो। यो लीला भगवान्ले नै गर्न लगाएका हुन् भन्ने बिर्सिएर ढुङ्गो टिपेर बाँदरलाई आने पेटमै लागेछ। त्यो डल्लो परेर कक्रक्क भएर भाग्यो, रन्थनिँदै भाग्यो, दुवै भागे। थाहा छैन मैले शालिग्राम नै टिपेर प्रहार गरेँ कि क्या हो। जे होस्, आफूले जितेको सम्झेर म खुसी भएँ। अर्धशान्त मुद्रामा जप सकेर बाँदरको क्रीडा मनमा बोकी उकालो उक्लिँदै सुकुटीतिर जान। अरू अरू कुरा पनि मनमा आउँदैछन्। त्यही कुराको वरिपरि घुमिरहेछन् अरू कुराहरू। अचानक मेरो काँधमा कोही हाम फाल्यो। आँखाले नदेख्दै मेरो चेतनाले भन्यो, यो बाँदर हो। म आत्तिएँ, चिच्याएँ। यति पनि सोच्न नपाउँदै एकदमै छिटो मेरा बुढा र चाउरिएका गालामा त्यसले कम्तीमा तीन झापड हानेर रुखमाथि चढ्यो। पहेँलो देवघाटलाई झन पहेँलो देखेँ। यति दुख्यो कि के भन्नु। त्यसपछि पोल्न थाल्यो। लाग्यो मेरो गालाका चाउरीका डोपभन्दा चकिलो डोप बनाइदियो होला झापडको डोप। मुस्किलले रुखका हाँगातिर टाउको उठाएर हेरे। त्यहाँ पाँच सातवटा बाँदर छन्। सबै मैतिर हेर्दैछन्। फेरि हानुलाई चाहिँ आँखाले ताकेर हेर्दैछन्। मैले छुट्याउन सकिनँ। अघि मलाई झापड हान्ने बाँदर कुन हो? मैले त काम क्रीडामा मस्त हुने बाँदर पनि कुन हो छुट्याउन सकिनँ। सबै उस्तै लागे। पक्कै पनि त्यसरी हानेको हुनुपर्छ जसलाई मैले टुङ्गाले हानेकी थिएँ। मैले चिने पनि त्यसलाई केही गर्न सक्थेँ। मनमा नै सोचेँ, नचिनेकै ठिक छ। जमिनतिर हेरेँ। त्यहाँ साना साना ढुङ्गा छन्। तर ढुङ्गा टिपेर मैले तिनलाई हान्न सकिनँ। हान्न पाए हुन्थ्यो भन्ने आक्रोश र बदलाको भावना पनि आएन। बरु अनायासै मन त्यही बाँदरलाई सम्बोधन गर्दै गङ्गा सुसाए चाहिँ सुसाइरह्यो, मलाई माफ गर। तिम्रो त्यो प्रेमलीलामा मैले त्यसरी ढुङ्गा फ्याँक्नु हुने थिएन। यस्तो कुरा मैले बुझ्नै सकिनँ। तिम्रो संवेदनशीलतालाई मैले महसुस गर्नै सकिनँ। महसुस पनि गरौँ कसरी? सायद त्यसको संवेदनशीलता मलाई थाहा थिएन। जम्मा तिमीले तीन झापड हानेर मेरो मनैसम्म पुग्ने गरी बुझायो मलाई। यसरी यति गहिरो गरी आजसम्म कसैले पनि बुझाउन सकेको थिएन मलाई। गोविन्द, युवक, साधु, स्वामीजी, यमुना, कसैले पनि बुझाउन सकेका थिएन। तिमीले बुझायो। अब तिमी मेरा सबैभन्दा ठूला गुरु भयो। स्वामीजी हाम्रा गुरु हुन्। उनको भन्दा फरक प्राकृतिक र पहेँलो आफ्नै रौँको वस्त्र त तिम्रो शरीरमा पनि छँदैछ। तर तिमी सन्यासी होइनौ। यदि पहेँलो रङलाई गुरु मान्ने हो भने पनि तिमी गुरु हौ। जस्ता रङका भए पनि तिमी मेरो गुरु हौ देखि। किनभने तिमीले साँच्चैको ज्ञान दियौ। तिमीले रङ्गीन ज्ञान दियौ, जीवनवादी ज्ञान दियौ। चालिस सालको कार्तिक महिनामा मौसम पनि उस्तै छ जस्तो पहिलेका कार्तिकहरूको थियो। अरूको जिन्दगी देखेर सधैँ सधैँ म मेरै जिन्दगीसँग बाँच्छेँ। मसँग बाँचेँ भनेको त अरूका निम्ति पो बाँचेकी रहेछु, समाज र संस्कारका लागि, देख्नेहरूका लागि। मनमा यस्तै कुराहरू मनको खेल मैदानमा खेल्दा खेल्दै ती आफै थाक्छन् र फेरि जीवनको नयाँ गन्तव्य बनाउन विश्राम गर्छन्, फेरि खेल्छन्। एउटा नौलो तर परिचित अनुहार देखेँ, आफ्नै अनुहार हेरे चाहिँ हेरेँ, हेर्छु नि कहिलेकाहीँ त ऐनामा आफूलाई, हिँडाइ पनि उस्तै छ, अनुहारको डबक झन् ठ्याक्कै उस्तै, यमुना जस्तै। स्वामीजीको प्रवचनमा मेरो ध्यानै गएन, तिनलाई हेरिरहेँ, तिनको आँखा भनेकै कता कता चिप्लिरहे। प्रवचन सक्ना साथ म तिनको नजिकै गएँ, तिनी चप्पल लगाउँदैछिन्, तिनको दाहिने पाखुरामा च्याप्प समाते, बल्ल तिनले मेरो अनुहारतिर हेरिन्, हेरिरहन्, मैले पनि हेरिरहेँ। ए बाबै, यमुना होइनौ, ए आमै तारा होइनौ। यतिन्जेल भजन कीर्तन जप ध्यान गरेर प्रकट नभएका भगवान् एक्कासी प्रकट भए जस्तो लाग्यो। स्वामीजीको गहकिलो प्रवचनको बौद्धिक आनन्दभन्दा तिनलाई भेट्दा कता हो कता धेरै हार्दिक आनन्दको अनुभूति भयो। एकाएक सम्झिए तिनले प्रत्येक दिन जसो सुनाएका प्रणय प्रेमका घटना, त्यसको प्रभाव अमिट भएर मेरो मनमा शिलालेख चाहिँ लेखिएको उस्तै छ अझै। तिर्खा लाग्दा पानी खान्थे तर तिर्खा लागिरहन्थ्यो, पछि पो थाहा पाउँथे यमुनाका कुरा सुन्न तिर्खाएकी रहेछु। तिनले सुनाएका आफ्ना प्रणय प्रेमका कुरा मलाई कृष्ण चरित्र जस्तो रोचक र हार्दिक कथा जस्ता लागे सधैँ। बिछोडको 21 वर्षपछि हाम्रो भेट अचानक देवघाटमा हुँदा मलाई किन नहोस् त भगवान् भेटे जस्तो मलाई लाग्यो। यी कृष्णकी रुक्मिणी हुन्, भगवती हुन्। यमुना, तिमी यस्तो सुखी को थियो होला र कसरी घर परिवार छोडेर आउन सक्यौ? हँ, भगवान्ले ल्याउनु भयो, उहाँकै खेल हो। भगवान्ले भनेको बाटो हिँड्दै जाँदा यहाँ आइपुगे। अब यहाँ टनि भगवान्ले कता पठाउनुहुन्छ त्यतै जानियो। के तिमीलाई आफ्नो घर छोराछोरी नाति नातिनाहरूको मायाले बाटो छेकेन? वैराग्यको हुरीले सबै भत्काइदियो, उडाइदियो तारा। मना राग नबसी आफ्ना सन्तान पनि बाटा देखिएकाहरू मुन्छे जस्तै लाग्दा रहेछन्। तिमी त आमा हो, जननी, धरती, धरतीले पनि आफ्नो ठाउँ छोड्न सक्छ र? बुद्ध बाबु थिए, छोड्न सके, तर यशोधराले छोड्न सकेनन् किनभने उनी आमा थिइन्। म आमाको भूमिकाबाट निवृत्त भइसकेकी छु तारा, आफ्ना सन्तान नै अब बाबुआमा बनिसके भने यस्तो समयमा तिनलाई छोड्दा पाप लाग्दैन क्या? तिनलाई लाला बाला अवस्था छोडेर आकी भए मलाई पाप लाउने थियो, म निश्चिन्त छु। दङ्गै परे, तिनी मुखले होइन मनले पनि होइन हृदयले बोलिरहेकी छिन्। यत्तिका वर्ष भयो यो देवथलामा म बसेको, अझै मेरो मनमा यति वैराग्य आएको छैन जति तिनको मनमा आएको छ। यिनमा यति धेरै वैराग्य कसरी आउन सक्यो होला? त्यतिका धेरै धन सम्पत्ति र परिवार भएकी आइमाईमा कसरी वैराग्य आयो? तिनलाई देख्दा म किन तिनी जस्तो हुन सकिनँ भन्ने लाग्यो। सोचेँ, भोको मान्छेलाई कसरी वैराग्य आउँछ त? वैराग्य आउन पनि अघाउनुपर्छ, तृप्त हुनुपर्छ। तिनका कुरा सुन्न म फेरि तिर्खाएँ। तिनले मेरो मनको तिर्खा कसरी मेट्न सक्थिन् र? तर पनि तिनका कुरा सुनेपछि म पनि जीवन बाँच्दैछु जस्तो लाग्छ। एक दिन तिनले स्वामीजीले प्रवचन गरे चाहिँ भनिन्, त्यस्तो गहिरो प्रेम एक्कासी दैवले टुटायो, उनी मरेर गए। त्यो बेला खुब रोएँ, बरु सौता दिदी त्यति धेरै रोएनन्। मलाई भने खालि रुन मात्र आयो, जति रुन्छु उति उति मन धोएको लुगा जस्तो सुकिलो हुँदै गए चाहिँ लाग्यो। जब धेरै पटक मन धोएर सुकाएँ आफ्नै हृदयको घाममा, त्यसपछि मन ओभायो र वैराग्य आयो। दुला मर्दा म 36 वर्षकी थिएँ। यो कुरा तिमी देवघाट आएको 5 वर्षपछिको। एउटा छोरो त काखमै थियो, अरू दुई पनि हुर्किसकेका थिएनन्। तिनलाई हेरेर पनि मेरो आँसु रोकिएनन् त्यति बेला। बिस्तारै मन परिवर्तन हुँदै गयो, कस्तो कस्तो लाग्दै गयो। उनी मरेपछि घर त भगवान नभएको मन्दिर जस्तो लाग्यो, बस्नै मन लागेन। ती साना छोराछोरीलाई छोडेर कतै जान सकिनँ, किनभने मेरा बाले पनि मलाई त्यस्तै सानो उमेरमा छोडेर जानुभएको थियो। कमसेकम मैले बागेको ठाउँमा जानु परेको त छैन। यति साना लालाबालालाई छोडेर जिउँदै आमा नै मरे झैँ टुरा टुरी बनाउन मन लागेन तिनलाई। म लोग्ने मान्छे भएको भए घर छोड्न सक्ने थिएँ होला, त्यति बेलै आमा भएकैले सकिएन। उनीभित्र म यति धेरै डुबेकी रहेछु कि उनीभित्र मात्र मेरो संसार बनेको रहेछ। म उनका गोडामा झुक्थेँ, उनी मेरो पुरै शरीरमा झुक्थेँ। म उनको गोडाको पानी खान्थेँ, उनी मेरो मायाको रस पिउँथे। उनीसम्म जति समर्पित थिएँ म, त्यति नै समर्पित थिएँ उनी पनि। उनै नभएपछि म कसरी बसौँ? दिदीको जहीँ छोराछोरी नभएका भए त्यति बेलै म घर छोडेर हिँड्ने थिएँ। तर अचम्म लाग्यो, दिदीका आफ्ना छोराछोरी भएनन्, भएका पनि सानैमा खेर गए। तिनीभित्र अचम्मको आसक्ति थियो, अझै छ। उनीभित्र किन वैराग्य नआएर मलाई मात्र आएको होला, जसलाई जिन्दगीभर न पतिले माया गरे न भएका छोराछोरी बाँचे, तर उनमा वैराग्य आएन। म पतिको सम्पूर्ण माया पाएकी, छोराछोरी नाति नातिना भएकीलाई किन वैराग्य आयो? सायद म तृप्त थिएँ। उनले बजाउने मुरली जतनले राखेकी थिए। बेला बेलामा मुरलीको रन्को आउँथ्यो र मलाई सताउँथ्यो। मधेरामा पानी भर्दा भर्दै, वनमा घाँस काट्दा काट्दै, नुहाउँदा नुहाउँदै, खाना पकाउँदा पकाउँदै पनि मुरलीको रन्कोले मलाई भुत्तुक्कै पार्थ्यो। छाती पिटी पिटी रोएँ, तर अहिले सबै ख्याल ख्याल लाग्छ, माया जाल र इन्द्रजाल लाग्छ। तर थाहा छ तारा, एक दिन राति यही कोठामा सुतेकी थिएँ। मध्यरात छ, अचानक सपनामा चाहिँ मेरो कानमा मुरलीको रन्को आयो। मध्यरातमै पनि मुरलीको आवाजले उठाएर मलाई बाहिर ल्यायो। घन्टौँ बाहिर बसेर मुरलीको धुन कताबाट आएको भनेर कान थापिरहेँ। बेला बेलामा धुन आयो र इनारबाट बाल्टीले पानी झिके चाहिँ त्यो धुनले मेरो आँखाबाट आँसु झिकिदियो। मैले आफ्नो प्रणय प्रेमको उमेर सम्झेँ। पर गाउँतिर कोही रात्री जोडी होलान्, भगवान् कृष्णतिर मन लगेर चित्त बुझाएँ। त्यो धुन कृष्णकै मुरलीको हो भनेर मायावी मनलाई भने, हेर त तारा, हामीभित्र राग कसरी गढेर बसेको हुँदो रहेछ। भित्रभित्रसम्म आफैले थाहा नपाउने गरी र मौका पाउनासाथ कसरी जाग्दो रहेछ। कुरा गर्दै थिएँ घर छोड्दाको, मन त कसै गरी त्यो घर परिवारमा टाँसिएर बस्न मान्दै मानेन। ती पति जसले माया र सन्तान दिए, ती त नाशवान पति रहेछन्, अविनाशी पति त उनै रहेछन्, अधिपति। मेरा पतिको आत्मा परमात्मामा गएर मिलेपछि ती नै हाम्रा पति भए। म त कति भाग्यमानी परमात्मालाई पति बनाउन पाएँ। अब त्यही लिन हुने हो, ती पति अस्थायी, त्यो घर अस्थायी। स्थायी घर र स्थायी पति भनेका त भगवान हुन्। म उनकै शरणमा जानुपर्छ, मैले अस्थायी घर छोड्नुपर्छ। अस्थायी पतिले नछोडेका भए म घर छोड्न सक्ने थिइनँ। उनले नै छोडेर गएपछि यही मौकामा घर छोड्न सक्नुपर्छ, नत्र म सधैँ सधैँ नरकमा डुब्नेछु भन्ने सोचेँ। मनले मनसँग एक्लै फलाक्न थाल्यो भित्रभित्रै, न यता न उता, म भएँ कता कता, डुबिरहेछु म प्रभु चाहिँ जताततता। ठुलो तिन तले घर अज्ञात रूपमै भए पनि मनमा वैराग्यका मुना पलाएका रहेछन्। पहिले माथिल्लो तलामा आफू सुत्ने कोठा बनाएकी थिएँ, एक्लै सुत्थेँ। एक्लै हुँदा भगवान्को ध्यान गर्न सजिलो हुन्छ, प्रेम गर्न पनि एकान्त चाहिन्छ र आकाश देखिनुपर्छ, जुन तारा देखिनुपर्छ। सिरानको तलामा बस्दा आकाश फराकिलो देखिन्छ, ईश्वरको आवास अझ बढी हुन्छ भनेर माथिल्लो तला छानेकी थिएँ। सिरानका तलाबाट जुन तारा पनि नजिक जस्तो लाग्छन्, भगवान पनि नजिक जस्तो। तर त्यतिले चित्त बुझेन, ओहो, म त फलामको जन्जिरभित्र परेछु, यो तोडेर बाहिर जानुपर्छ। छोराछोरी अब हुर्किसकेका छन्, नाति नातिना छोराछोरीले हुर्काइहाल्छन्। अब म यहाँ टाँसेर बस्नु हुँदैन, अलग हुनुपर्छ, पानीमा तेल चाहिँ तटस्थ हुनुपर्छ भन्ने लाग्यो। छुटी सम्वेकमा यतिन्जेल तपाईँ सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो। अमर न्यौपानेको उपन्यास सेतो धरतीको 14 श्रृङ्खला हामीले आज वाचन गरेर सक्यौं। अर्को शुक्रबारको दिन हामी यो श्रुति सम्वेकको सेतो धरतीको वाचन लिएर आउनेछौँ। अब आउने शुक्रबार तपाईँ विशेष कार्यक्रम प्रकाश सायमीको साथमा सुन्न सक्नुहुन्छ अजर अमर गीतहरू, र त्यसभन्दा पछिल्लो शुक्रबार अर्थात् आजको 15 दिनपछि मात्रै हामी सेतो धरतीको 15 श्रृङ्खला लिएर आउनेछौँ। अब आउने शुक्रबार नारायण गोपाल स्मृति दिवस परेकोले त्यस दिन बेलुकी 9:15 बजेदेखि 10 बजेसम्म प्रकाश सायमीको साथमा नारायण गोपाल विशेष अजर अमर गीतहरूको प्रस्तुति रहनेछ, र त्यसभन्दा पछिल्लो शुक्रबार मात्रै सेतो धरतीको वाचन 15 श्रृङ्खला गर्नेछौं। तबसम्मका लागि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्री।